यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल र भारत बीच पञ्चेश्वर आयोजनाको काम अघि बढ़ाउने र उच्च क्षमताका प्रसारणलाई निर्माण गर्ने विषयमा सहमति। किसानले मल नपाउने समस्या सधैँका लागि अन्त्य गर्न कृषि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। चिकित्सक पलायनको समस्या बढ़दो। पछिल्लो पाँच वर्षमा झण्डै 10,000 विदेश जान चारित्रिक प्रमाणपत्र लिएको तथ्याङ्क। संघीय निजामती सेवालाई तहगत संरचनामा लैजाने बारे संसदीय समिति एकमत। र लामो समयदेखि द्वन्दको चपेटामा परेको भारतको मणिपुर राज्यमा राष्ट्रपति शासन लागू। मणिपुरमै एकजना सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा 3 जनाको मृत्यु, 8 घाइते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल र भारत बीच पञ्चेश्वर बहुद्देश्य आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर चाँडो सकेर आयोजना अघि बढ़ाउने र अन्तर्देशीय विद्युत व्यापारका लागि उच्च क्षमताका प्रसारणलाई निर्माण गर्ने विषयमा सहमति भएको छ। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सन् 2034-35 निर्माण गर्ने गरी दुईवटा नयाँ र हाल संचालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धि गर्ने विषयमा सहितका अन्य विभिन्न विषयमा सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता सन्दीप कुमार देवले जानकारी दिनुभयो।
अन्तर्देशीय प्रसारण लाइनहरू जस दोदो धारा बैली इनरवा पूर्णिया चाहिँ सन् 29-30 निर्माण सम्पन्न गरिसक्ने मोडालिटी तय भएको छ। सन् 2027 नेपालको चमेलियादेखि भारतको जलदेवी भन्ने ठाउँसम्ममा अर्को एउटा 220 केभी लाइन पनि निर्माण गरी सम्पन्न गर्ने, त्यसपछि 2030 2035 थप दुईवटा प्रसारण लाइनहरूको अध्ययन गरेर निर्माण गर्ने, ती प्रसारण लाइनहरू चाहिँ नेपालको निजगढबाट भारतको मोतिहारी पूर्वतर्फ भने पश्चिमतर्फ नेपालको कोहलपुरबाट भारतको लखनऊ, यी सबै लाइन निर्माण गरिसक्दा 2035 करिब 8 अन्तर्देशीय प्रसारण लाइनहरू निर्माण हुन्छन्। पञ्चेश्वर परियोजनाको विषयमा पनि यसलाई चाहिँ दुवै देशबीच छिटै नै यो टिम अफ एक्सपर्टको मिटिङ बस्ने र यसको डीपीआर लाई टुङ्ग्याउने भन्ने विषयमा
उहाँका अनुसार निजगढ हरनैया मोतिहारी 400 केभी प्रसारण क्षमताको लाइन र कोहलपुर लखनऊ 400 केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ। हाल सञ्चालनमा रहेको ढल्केबार मुजफ्फरपुर 400 केभी क्षमताको प्रसारण लाइनमा उच्च क्षमताको कण्डक्टरद्वारा प्रतिस्थापन गरिने सहमति भएको पनि प्रवक्ता देवले जानकारी दिनुभयो। चमेलिया जैलीजीबी 220 केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आगामी चैत्र मसान्तसम्म विस्तृत परियोजना प्रतिवेदन तयार पारिने सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिल बीच हिजो भएको भेटवार्तामा पञ्चेश्वरको डीपीआर चाँडो सकेर आयोजना अघि बढ़ाउने सहितका विषयमा छलफल भई सहमति भएको प्रवक्ता देवले रेडियो नेपाललाई केही बेर अघि जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी सहित हिजो भएको बैठकमा प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुशी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्रांगारिक मलको प्रयोगमा प्राथमिकता दिने नीति ल्याउन आग्रह गर्नुभयो। उहाँले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा 10 दिन, पहाड़मा 15 दिन भन्दा बढ़ी समय नलगाई रासायनिक मल वितरण गरिसक्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराउनुभयो। बैठकमा मन्त्री अधिकारीले रासायनिक मलको मौजदात अवस्था, कृषि लगानी दशक, राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषदको पुनर्संरचनाको आवश्यकता, मासु निर्यातका लागि भैंसी पाड़ा पालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जाको पछिल्लो अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनुपर्ने बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित मन्त्रालय स्तरीय समस्या समाधान विकास समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल बिना उपलब्धि नदेखिने भएकाले यसलाई आधार मानेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। कानूनी अवरोध भए हटाउँदै नतिजामुखी काम गर्न आफूले सहजीकरण गर्ने जानकारी दिनुहुँदै मन्त्री अधिकारीले अझै बढ़ी क्रियाशीलताले मात्र कृषि क्षेत्रले लिएका लक्ष्य पूरा हुने भएकाले त्यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढ़ाउने र जनतासँगको एकतालाई बलियो बनाउने संकल्प गरेको बताउनु भएको छ। माओवादी जनयुद्ध दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानको अग्रगामी प्रावधान उल्टाउने प्रयासलाई निस्तेज पारिने बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको छ। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले निजामती सेवा तहगत संरचनामा रहने निर्णय गरेको हो। हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेको छ। विधेयकको दफा छमा निजामती सेवा चौधौं तहसम्म रहने गरी व्यवस्था गरिएको छ। निजामती सेवामा अतिरिक्त सचिव रहने कि नरहने भन्ने विषयमा सांसदहरूबीच मत बाजिएपछि थप छलफलका लागि अघि बढ़ने सहमति समेत भएको छ। त्यसै गरी कार्यविवरण र कार्य सम्पादन सम्झौता एवं सुपरिवेक्षणका विषयमा विधेयकमा आएका प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जन गरी सहमतिमा पुग्ने निर्णय समितिले गरेको छ। पछिल्ला वर्षहरूमा चिकित्सक पलायनको समस्या बढ़दै गएको छ। सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य लिइरहँदा चिकित्सकको पलायनले सरकारको योजनामा धक्का पुगिरहेको छ। पछिल्लो पाँच वर्षको अवधिमा झण्डै 10,000 चिकित्सकले विदेश जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन्। संवाददाता बाबुराम तिमिलसिन्हाको यो रिपोर्ट।
सन् 2020 अर्थात पाँच वर्ष अघि नेपाल मेडिकल काउन्सिलमा 2131 चिकित्सक दर्ता भएका थिए। यी मध्ये 669 जना चिकित्सकले विदेश जान काउन्सिलबाट चारित्रिक प्रमाणपत्र लिए। सन् 2021मा 1716 चिकित्सक काउन्सिलमा दर्ता भएकोमा 1327 र सन् 2022मा 2085 जना काउन्सिलमा दर्ता भएकोमा 1954 जनाले विभिन्न देश जानका लागि चारित्रिक प्रमाणपत्र लिए। त्यस्तै सन् 2023मा 2692 चिकित्सक काउन्सिलमा दर्ता भएकोमा 2318 चिकित्सकले विदेश जान प्रमाणपत्र बनाए भने सन् 2024को अन्त्यसम्म एकै वर्षको अवधिमा करिब 3,000 चिकित्सकले विदेश जान प्रमाणपत्र लिए। यसरी हेर्दा पाँच वर्षको अवधिमा करिब 12,000 चिकित्सक काउन्सिलमा दर्ता भएकोमा 10,000 हाराहारीमा चिकित्सकले विदेश जानकै लागि प्रमाणपत्र लिएका छन्। हरेक वर्ष अनपेक्षित रूपमा चिकित्सक तथा वरिष्ठ चिकित्सकहरू विदेश पलायन भइरहेको बताउनुहुन्छ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर चोपलाल भूषाल।
गत वर्ष मात्रै बाहिर जानको लागि अनुमति लिएको जाने चिकित्सकहरूको संख्या करिब करिब 3,000 हाराहारीमा चाहिँ एक वर्षमा 3,000 चिकित्सकले बाहिर जाने अनुमति माग्नु भनेको त्यसमा 3,000 नै जाने नगए पनि त्यसको करिब करिब आधा अथवा चाहिने 2/3 चिकित्सकहरू त बाहिर गएको हुनुपर्छ।
स्वदेशमा स्थायी रोजगारीको अभाव, लगानी अनुसारको सामान्य पनि प्रतिफल नआउनु, स्वास्थ्य संस्थामा न्यून सेवा सुविधा, वृत्ति विकासका अवसर कम हुनु र पेशागत असुरक्षा जस्ता कारणले योग्य चिकित्सक विदेश पलायन भइरहेको बताउनुहुन्छ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर चोपलाल भूषाल।
एउटा इम्प्लोयमेन्टको चाहिँ तपाईँको समस्या भयो, स्थायी जागिर हामीले दिन सकेनौ, स्थायी जागिर भएको भएदेखि उसले आफ्नो एउटा सेवाको सुरक्षा ठान्थ्यो र बाहिर प्र्याक्टिस गरेर भए पनि म चाहिँ परिवार चलाउँछु भन्ने हुन्थ्यो। त्यसले गर्दाखेरि एकातिर सेवाको सुरक्षा चाहिँ भएन, इम्प्लोयमेन्टको चाहिँ जेनेरेसन गर्न सकेन सरकारले।
स्वदेशमा अध्ययन सके पश्चात काम गर्नको लागि विदेश पलायन हुँदा यसले समग्र स्वास्थ्य प्रणालीमा नै गम्भीर असर पार्न सक्ने जोखिम रहेको औल्याउनुहुन्छ वरिष्ठ चिकित्सक धर्मेन्द्र कर्ण।
अहिले भएको जुन सेवा सुविधा छ बाहिर जाँदाखेरि त्यो चाहिँ डाक्टरको हेर्ने हो भने अपुग्ने छ र यस्तो अवस्थामा जुन मेडिकल डाक्टरहरू जति लामो पढ्छ, इन्भेस्टमेन्ट गर्छ, त्यो अनुसारको सुविधा छैन।
सरकारले वार्षिक र पञ्चवर्षीय योजना मार्फत स्वास्थ्य सेवामा गुणात्मक फड्को मार्ने लक्ष्य लिएको अवस्थामा यो लक्ष्य प्राप्तिका लागि समयमै दक्ष चिकित्सकको पलायन रोक्नतर्फ ध्यान दिनु आवश्यक छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका लागि बाबुराम तिमिल सिन्हा काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले 2082 सालमा हुने कक्षा बाह्रको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। कक्षा बाह्रको परीक्षा वैशाख 11 24 बिहान 8 11 बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले साधारण परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको परीक्षाका लागि माघ 30 गतेसम्म परीक्षा आवेदन फारम भर्ने समय दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पीस फेडरेशनका अध्यक्ष डाक्टर चार्ल्स एस याङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा अध्यक्ष याङले आगामी अप्रेल 10 14 दक्षिण कोरियामा हुने शान्ति र समृद्धि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा दिनुभयो। हिजै प्रधानमन्त्री ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कार्टेभालले शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटमा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसमा हुँदै आएका सहयोग आदान प्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय वन तथा वातावरण मन्त्रालय लगायतका सचिवलाई बोलाउने आदेश गरेको छ। न्यायाधीश डाक्टर कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो कुहिने र नकुहिने फोहोर संकलन विसर्जनका लागि आवश्यक पूर्व अवस्था चुनौती र समाधानका उपाय काठमाडौँ उपत्यका फोहोर व्यवस्थापनका सम्बन्धमा केन्द्र प्रदेश र स्थानीय तहबाट अवलम्बन गरिने दीर्घकालीन उपायका विषयमा छलफल गर्न आदेश दिएको हो। सरकारले फागुन महिनाभरका लागि नसर्ने रोगको निशुल्क परीक्षण अभियान हिजो शुरू गरेको छ। एक महिने अभियानमा 30 वर्षमाथिका 1,40,90,000 नागरिकलाई समेट्ने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अभियानका क्रममा स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह उच्च रक्तचाप मृगौला सम्बन्धी रोगको परीक्षण तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई थप प्रभावकारी र निरन्तरता दिन बीमा कोष बलियो बनाउन आवश्यक रहेको मन्त्रालयले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रममा हिजो बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजनामा समेटिएको कञ्चनपुरको बेलौरी बोर्डर सड़क खण्डमा कालोपत्री गर्न ढिलाइ हुँदा त्यस क्षेत्रका नागरिकले शास्ति बिहोर्नु परेको छ। कञ्चनपुर संवाददाता हरीश चन्द्र बागको यो रिपोर्ट।
विक्रम सम्बत 2034 सालतिर कलुवापुरदेखि दक्षिण भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी 40 किलोमिटर सड़कको सर्वे डिजाइन गरिएको थियो। नेपालभित्र मात्रै पनि बेलौरीदेखि कलुवापुरसम्म 31 किलोमिटर सड़क खण्ड सर्वे भएको थियो। पछिल्लो समय कालोपत्रेका लागि ठेक्का सम्झौता भएको पनि 7 बितिसक्यो, तर निर्माण कम्पनीले अझै कालोपत्रेको काम पूरा गरेको छैन, जसले गर्दा उक्त सड़कका उपभोक्ताहरूले निकै शास्ति खेप्नु परेको छ। कञ्चनपुरको निवासी प्रेम बहादुर चन्द:
अहिलेसम्म कालोपत्री भएको अवस्था छैन, ठेकदारकै लापरवाहीमा कलपुरबाट लगभग 1 किलोमिटर जति तल पहिले पिस थियो, अहिले त पुरै फुटाएर यो भन्दा पनि दयनीय स्थिति आइसक्यो।
अन्यत्र जस्तै ठेकेदारको लापरवाहीको चरम नमूना कञ्चनपुरको बेलौरी कलवापुर बंक नाइल बोर्डर सड़क खण्ड पनि बन्न पुगेको छ। उत्तरतिर सुदूर पहाड़ी जिल्ला डोटी र दक्षिणतिर भारतसँग जोड़िने यो सड़क खण्ड स्तरोन्नति नहुँदा यहाँका नागरिक मात्र होइन व्यापारिक गतिविधि पनि प्रभावित बन्न पुगेका छन्। निर्माण कम्पनीले समयमै कालोपत्रीको काम नगर्दा अहिले यो सड़कमा ठूलठूला खाल्डाखुल्डी परेका छन्। नेपाल सरकारले ठेक्का लगाएको उक्त सड़क आयोजना देश संघीय संरचनामा गइसकेपछि प्रदेश सरकारमा हतायो। बेलौरी कलवापुर सड़क खण्डमा बंक नाइल बोर्डर सड़क खण्ड समेत जोडेर प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेको हो। उसो त संघीय सरकार मातहत नै रहेका सड़क खण्डहरूको अवस्था पनि उस्तै छ। समयमै निर्माणको कार्य नगर्ने निर्माण कम्पनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताउनुहुन्छ कञ्चनपुर क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य एनपी साउद।
प्रदेश सरकारले त्यो लिइरहेको छ, म प्रदेश सरकारसँग जो ठेकेदारले अब बनाउनै सक्ने अवस्थामा छैन, अब ती ठेकेदारहरू जो बनाउन सक्दैनन् तिनको ठेका भङ्ग गरेर नयाँ ठेका दिनुपर्छ भनेर म चाहिँ पाके लिइरहेको छु।
निर्माणको जिम्मा लिने तर समयमै गुणस्तरीय कार्य नगर्ने निर्माण कम्पनीकै कारण सरकार र नेतृत्वको आलोचना हुने गरेको छ। सरकारका योजनालाई निर्धारित समय समयमै पूरा गर्न गराउन सरोकारवाला सबैले चासो देखाउन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले हिजो उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री शासनयुक्त उपमहानगरपालिकाका रूपमा घोषणा गर्नुभयो। जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपाली समुदायलाई सम्भावित असरबाट जोगाउन रेडियोले भूमिका खेल्नुपर्नेमा विभिन्न क्षेत्रका विज्ञ एवं पदाधिकारीहरूले जोड़ दिनुभएको छ। 14 विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले प्रभावित जनसमुदाय र सरकारबीच रेडियोहरूले पुलको रूपमा भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनको असरबाट जोगाउन सामुदायिक रेडियोहरूले सूचनाका माध्यमबाट गरेको कामको प्रशंसा पनि गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले रेडियोहरूले सामाजिक रूपान्तरण र भाषिक विविधताको संरक्षणका साथै नागरिकको व्यवहार र आनी बानी परिवर्तनका लागि सामग्री उत्पादन एवं प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण जनताको सूचनाको सारथीका साथै प्रभावित क्षेत्रका बासिन्दा र सरकारबीचको पुलका रूपमा अघि बढ़िरहेको बताउनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम संचार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोमा पछिल्लो समय देखा परेका समस्या सुधारका लागि ठोस प्रयत्न गरिनुपर्ने आवाज उठाउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालले उत्पादन तथा प्रसारण गर्ने सामग्री थप समावेशी हुनुपर्नेमा जोड़ दिइएको छ। रेडियो दिवसका अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हिजो शुरू भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पीएसबीलाई अगाडि बढ़ाउने सम्बन्धमा यसका समाचार र कार्यक्रम लगायतका सामग्रीलाई थप समावेशी बनाउन आवश्यक रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले पीएसबीबाट प्रसारण हुने सामग्रीले विभिन्न वर्ग, क्षेत्र, जात जाति, भाषाभाषीका विषयवस्तुलाई समेट्न सकेमा समावेशीकरण प्रभावकारी हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले पीएसबीले लिएका नीति अनुरूप कार्यक्रम उत्पादन र प्रसारण गर्ने कार्यलाई थप उपलब्धिमूलक बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तालिममा सिकेका ज्ञान र सीपबाट पीएसबीलाई अझै प्रभावकारी रूपमा अघि बढ़न सहयोग पुग्ने बताउनुभयो। निर्देशक एवं योजना विस्तार एवं विकास महाशाखाका प्रमुख पुष्कर राज गौतमले समाचार तथा कार्यक्रममा समावेशी विषयवस्तु समावेश गर्ने सम्बन्धमा तालिममा गहन अन्तर्क्रिया गरिने जानकारी दिनुभयो। हाल रेडियो नेपालबाट 25 र नेपाल टेलिभिजनबाट 14 भाषामा समाचार र कार्यक्रमहरू प्रसारण भइरहेका छन्। सार्वजनिक सेवा प्रसारण नेपालमा समाचार तथा कार्यक्रममा काम गर्ने जनशक्तिको सहभागिता रहेको तालिम भोलिसम्म सञ्चालन हुनेछ। विभिन्न भाषाका विज्ञहरूले तालिमको सहजीकरण गर्नुहुनेछ। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन संचालक समितिका अध्यक्ष राधिका अर्याललाई उहाँले संस्थाप्रति पुर्याउनु भएको योगदानको कदरसहित सम्मान गरिएको थियो। रेडियो दिवसकै अवसरमा हिजो आयोजित अर्को कार्यक्रममा संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले मौसम पूर्वानुमान सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै तीनै तहका सरकारसँग समन्वय गरी नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालय अन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओम प्रकाश भट्टराईले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा गर्ने भएकाले जलवायु परिवर्तन सम्बन्धी सूचना प्रणाली अनिवार्य आवश्यकता भएको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले सूचना प्रणालीमा भएको सुधार र प्रविधिको विकासले मौसम पूर्वानुमानमा सहज भएको उल्लेख गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका नायब महाप्रबन्धक आरती चटोतले अन्तर्राष्ट्रिय स्तर वा सरकारी स्तरबाट प्राप्त सूचनाका आधारमा रेडियो तथा अन्य संचार माध्यमहरूले आधिकारिक र सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल विद्युत प्राधिकरणद्वारा विद्युतका तार भूमिगत गर्ने क्रममा हिजो बबरमहल स्थित खानेपानीको थोक वितरण प्रणालीमा फुटेको पाइपको मरमत गरिएको छ। काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप करिब 20 घण्टापछि हिजो मरमत सम्पन्न भएको हो। बबरमहल स्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि त्यस क्षेत्र जलमग्न भएको थियो। त्यस क्रममा विशेष अदालत सहितका आसपासका क्षेत्रहरूमा पानी पसेको थियो। हिमवत खण्डको कला संस्कृति र साहित्यको विमर्श गर्ने गरी काठमाडौँमा हिमवत खण्ड कला साहित्य सांस्कृतिक सम्मेलन आयोजना हुने भएको छ। चैत्र 1 गतेदेखि 3 गतेसम्म आयोजना गरिने सम्मेलनमा नेपाल लगायत विभिन्न हिमवत खण्डमा पर्ने मुलुकका नेपाली भाषीहरूको सहभागिता रहने आयोजक संस्था मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। लामो समयदेखि आन्तरिक द्वन्द भोगिरहेको भारतको मणिपुर राज्यमा राष्ट्रपति शासन लागू गरिएको छ। भारतीय गृह मन्त्रालयले हिजो एक सूचना जारी गरी मणिपुर राज्यमा राष्ट्रपति शासन लागू भएको घोषणा गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टीका नेता समेत रहेका मुख्यमन्त्री एन बीरेन सिंहसँग सरकारका तर्फबाटै राजीनामा मागिएपछि त्यहाँको आगामी कदमहरूबारे चासो बढ़ेको थियो। मुख्यमन्त्री वीरेन्द्र सिंहले राजीनामा दिएपछि हिजोदेखि त्यहाँ राष्ट्रपतीय शासन शुरू भएको गृह मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। मुख्यमन्त्रीमाथि हिंसा नियन्त्रण गर्न असफल भएको आरोप पहिले प्रतिपक्षले त पछि सत्तापक्षले समेत लगाएको थियो। यसैबीच मणिपुर राज्यको अर्धसैनिक बल सीआरपीएफका एकजना जवानले हिजो अन्धाधुन्ध गोली प्रहार गरी आफ्ना दुई साथीको हत्या गरी आत्महत्या गरेका छन्। साँझ 8 बजेपछि भएको उक्त घटनामा 8 जना सीआरपीएफ जवान घाइते भएको मणिपुर प्रहरीले जनाएको छ। युद्धविरामको सम्झौता पालना नभएको भन्दै हमासले बन्दी नछाड्ने चेतावनी दिएपछि उत्पन्न तनाव कम गर्न गरिएको प्रयासको सकारात्मक नतिजा देखिएको छ। हमासले मिश्र र कतारको मध्यस्थतामा भएका पछिल्ला प्रयासहरू सकारात्मक भएकाले आफूले बन्दी छाड्ने पूर्व योजनालाई निरन्तरता दिने जनाएको छ। यसअघि इजरायल र अमेरिकाले हमासमाथि यदि बन्दी नछाडिए कड़ा कदम चाल्ने चेतावनी दिएका थिए। ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा भएको ग्यास विस्फोटमा 4 जनाको मृत्यु भएको छ भने 26 जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। दूरसंचार सम्बन्धी ठगी धन्दा गर्न म्यानमारको करेन प्रान्तमा संचालित विभिन्न केन्द्रहरूमा कार्यरत 20 देशका 250 भन्दा बढ़ी कामदार मुक्त गरी थाई सेनाको जिम्मा लगाइएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आर्थिक समाचार। स्थानीय बजारमा सुन चाँदीको मूल्य बढ़ेको छ। हिजो सुन प्रतितोला 2300 बढ़ेको हो। बुधबार प्रतितोला सुन 1,67,500 कारोबार भएकोमा हिजो सोही परिमाणको सुनको मूल्य 1,69,800 कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। दक्षिणी इलामको माई नगरपालिका 1 र 9 को संगम स्थलमा पर्ने 13 कुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईका रूपमा परेको छ, जसका कारणले त्यस क्षेत्रका स्थानीयको आमदानीमा वृद्धि भएको छ। अब खेल समाचार।
5 पटकको च्याम्पियन 3-स्टार क्लब विरूद्ध 4-0 गोलको सहज जित निकाल्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एएफसी आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो। बिहिबार पोखरा रंगशालामा सम्पन्न दोस्रो तथा अन्तिम सेमी फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन कुबुन्चेक ओलिभोभ, असलीबेग ओरिजोनो, सक्तम जोप सेतुरोप र सैद जोमले गोल गरे। ब्ल्याक बुल्सले शनिबार हुने फाइनलमा प्रतियोगिताको सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिस चर्च बाइज युनाइटेडलाई 1-0 पराजित गर्दै उपाधि नजिक पुगेको हो। मनमाया दमाई र सुषमा तामाङलाई समेट्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ फोर नेशन कपका लागि 23 सदस्यीय टीम घोषणा गर्दा रक्षक मनमाया र मिडफिल्डर सुषमाले पहिलो पटक स्थान बनाए। चन्द्र भण्डारी र सरस्वती हमालले कम ब्याक गरे। मनमायाले एपीएफ र सुषमाले वालिङ नगरपालिकाबाट राष्ट्रिय महिला लीग खेलेका थिए। साफ महिला च्याम्पियनशीप खेलेकी मिडफिल्डर दिपा साई र रक्षक हिरा कुमारी भुजेल घाइते भएपछि दुई खेलाडीले अवसर पाएका हुन्। यसअघि 30 सदस्यीयबाट गोलकिपर सावित्री किशन र सुजाता तामाङ बाहिर रहिन्। एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ। फिफा अन्तर्राष्ट्रिय विण्डो अन्तर्गत फागुन 5 गतेदेखि सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ। नेपालले फागुन 5 किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। यसै गरी नेपालले फागुन 8 लेबनान र 11 म्यानमारको सामना गर्नेछ। अरुण अधिकारी र शुभराज मोक्तानको ह्याट्रिक प्रेरित फ्रेन्च क्लबले एन्फा युसो र युथ लीगमा बिहिबार एएफसी कुमालटार विरूद्ध 9-2 गोलको एकतर्फी जित दर्ता गरेको छ। जितसँगै फ्रेन्चको 14 खेलमा 27 अङ्क भएको छ। पराजित कुमालटारको 13 खेलबाट 4 अङ्क छ। सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा फ्रेन्चलाई जित दिलाउन अरूणले 5, शुभराजले 3 र अवरोज अलीले 1 गोल गरे। कुमालटारका लागि विकास थापा र सुभाष मगरले गोल फर्काए।
अझै बम अब मौसम। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:55 हुनेछ। नेपाल र भारत बीच पञ्चेश्वर आयोजनाको काम अघि बढ़ाउने र उच्च क्षमताका प्रसारणलाई निर्माण गर्ने विषयमा सहमति। किसानले मल नपाउने समस्या सधैँका लागि अन्त्य गर्न कृषि मन्त्रालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। चिकित्सकको पलायनको समस्या बढ़दै पछिल्लो 5 वर्षमा झण्डै 10,000 विदेश जान चारित्रिक प्रमाणपत्र लिएको तथ्याङ्क। संघीय निजामती सेवालाई तहगत संरचनामा लैजाने बारे संसदीय समिति एकमत। र लामो समयदेखि द्वन्द्वको चपेटामा परेको भारतको मणिपुर राज्यमा राष्ट्रपति शासन लागू। मणिपुरमै एक सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा 3 जनाको मृत्यु, 8 घाइते। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।